विक्रम मसिहको कथाको लामो पर्खाइमा रहनुभएका मेरा रेडियोका श्रोता तपाईँलाई कार्यक्रम मसिहको कथामा हार्दिक न्यानो अभिवादनका साथ म पौलस स्वागत भन्न चाहन्छु। कार्यक्रम मसिहको कथाले तपाईँको दैनिक जीवनमा केही न केही नयाँ आशा हौसला प्रदान गरेको छ भनेर म पूर्ण विश्वस्त छु। तपाईँका प्रतिक्रियाहरू लेखेर हामीलाई पठाउनुहुनेछ भन्ने हाम्रो पूर्ण आशा छ र हाम्रो कार्यक्रमको ठेगाना यस कार्यक्रमको अन्त्यतिर तपाईँलाई बताउने नै छौँ। प्रिय श्रोता, कार्यक्रम मसिहको कथामा आज यीशुलाई उहाँको जीवनको यस संसारमा रहेको विशेष गरेर तीनवटा वर्षका सक्रिय जीवनको यो अन्तिम हप्तामा हामी प्रवेश गरेका छौँ र उहाँको अन्तिम हप्ताको कहानी एकदमै रोचक छ। आज उहाँलाई मानिसहरूले यरुसलेममा भव्यताका साथ स्वागत गर्छन् र यस्तै यस्तै अरू प्रसङ्गहरू पनि तपाईँले देख्नुहुनेछ। यी घटनाहरूलाई तपाईँले पवित्र धर्मशास्त्र बाइबलका नयाँ करारमा रहेका चारवटा सुसमाचारहरूमा आफै अध्ययन गर्न सक्नुहुनेछ। अब त्यो त भयो बाइबलमा अध्ययन गर्ने कुरा, तर अहिले भने आउनुहोस् तपाईँ र म मिलेर सँगै सुनौ कार्यक्रम मसिहको कथामा यसको 41 भाग। येशु र उहाँका चेलाहरू यरुसलेमतिर जाँदै हुनुहुन्थ्यो। अब हामी येशुको सांसारिक जीवनको अन्तिम हप्तातिर आइपुगेका छौँ, एउटा यस्तो हप्ता जहाँ इतिहासको दो बाटाहरू आएर कलवरी भनिने डाँडामा जोडिन्छन्। भाग 41।
येशु र उहाँका साथीहरू यरुसलेम नजिकै आइपुग्नुभयो। जैतुन डाँडाको नजिकै दुईवटा साना साना बजारहरू थिए जुन किद्रोन उपत्यकाको पारिपट्टि थियो। येशुले दुईजना चेलाहरूलाई नजिकैको गाउँमा पठाउनु भयो।
सामुन्नेको गाउँमा जाऊ र भित्र पस्दा पस्दै तिमीहरूले गधाको एउटा बछेडो बाँधेको भेट्टाउनेछौ जसमाथि अहिलेसम्म कोही मानिस चढेको छैन। त्यसलाई फुकाएर यहाँ ल्याऊ। कसैले किन फुकाउँछौ भनेर तिमीलाई सोध्यो भने प्रभुलाई यसको खाँचो छ भन्नु।
दुईजना चेलाहरू गाउँमा गए र गधाको बछेडा फेला पारे। येशूले भन्नुभए जस्तै गरी उनीहरूले बछेडो फुकाउँदै गर्दा मालिकले उनीहरूलाई किन फुकाएको भनी सोधे। चेलाहरूले येशूले भन्नुभएको उत्तर दिए, प्रभुलाई यसको खाँचो छ। बछेडाको मालिकले यो स्वीकार गर्यो र कुनै विरोध गरेन। चेलाहरूले बछेडा येशू कहाँ ल्याए, आफ्नो कपडा गधामाथि बिछ्याए र येशूलाई बछेडामाथि चढ्न सहायता गरे। बछेडामा चढेपछि येशूले यरुसलेमतिरको यात्रालाई निरन्तरता दिनुभयो। एउटा भर्खरको बछेडामा चढेर जुन बछेडामा त्यस बेलासम्म कोही चढेको थिएन, येशू यरुसलेमतिर जानुभयो।
येशू गधाको बछेडामा चढेर यरुसलेममा जानुको कुनै विशेष कारण थियो कि?
त्यहाँ बछेडासँग सम्बन्धित थुप्रै रोचक तथ्यहरू छन्। मत्तीको सुसमाचारमा लेखिएको छ कि येशु बछेडामा चढेर यरुसलेम प्रवेश गर्नु दुईजना अगमवक्ताहरूले अगमबानी गरेको वचन पूरा भएको कुरा उल्लेख छ। ती दुईजना अगमवक्ताहरू यसैया र जकरिया हुन्। मत्तीले उद्धृत गरेको कुरा यहाँ तल दिएको छ। सियोनकी छोरीलाई भन, हेर तिम्रा राजा तिमी कहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर गधाको बच्चा एउटा बछेडामाथि। मर्कुसको सुसमाचारमा यो बछेडामाथि कहिल्यै कोही नचढेको कुरा उल्लेख छ। मलाई एउटा कुरा साह्रै रोचक लाग्छ, त्यो जनावर जसमाथि कहिल्यै कोही चढेको थिएन र पनि येशु त्यसमाथि चढ्नुहुँदा चुप लागेर शान्त भएर उभिरह्यो। मलाई भित्री हृदयमा लाग्छ कि त्यो बछेडालाई येशु विशेष व्यक्ति हुनुहुन्छ भन्ने थाहा थियो होला। जनावरहरू पनि परमेश्वरकै सृष्टि हुन् र मलाई लाग्छ ती जनावरहरूले पनि आफ्नै तरिकाले परमेश्वरको महिमा गर्छन् जसरी परमेश्वरका अन्य सृष्टिहरूले गर्छन्। भजन सङ्ग्रहको पुस्तक प्रार्थना र प्रशंसाको पुस्तक हो। यस पुस्तकका अन्तिम शब्दहरू हुन्, साहस हुने हरेक प्राणीले परमेश्वरको प्रशंसा गरोस्।
यो कुरा त बुझ्न सकिन्छ। म एकपटक जम्बुवालाको गधाको बच्चामाथि चढ्ने प्रयास गर्दा त्यो त बिस्तरी उफ्रियो र मलाई त्यसको ढाडबाट उत्याइदियो।
कमल, यो घटनालाई तिमीले मनमनै कल्पना गर भन्ने म चाहन्छु। येशूको वरिपरि मानिसहरूको भिड थियो। प्रभु यो बछेडामाथि चढ्नुहुन्छ, एउटा बछेडा जो प्रभु त्यसमाथि बस्नुहुँदा शान्त भएर उभिरहन्छ। त्यसपछि कसैले त्यो बछेडालाई यरुसलेमतिर डोर्याउँछ। येशू यरुसलेम जाँदै गर्नुहुँदा बाटोको दुवैतिर मानिसहरू उभिरहेका थिए जो सहरसम्मै लाम लागेका थिए। बाटोमा उभिने मानिसहरूले आफ्नो खास्टोहरू फुकाले र बाटोमा ओछ्याउन थाले। एकछिन विचार गर, तर त यहाँ येशु एउटा बछेडामा हुनुहुन्छ र मानिसहरू उहाँको वरिपरि छन् जसले उहाँको बाटो यरुसलेमसम्म तयार पार्दै थिए। येशु जैतुन डाँडाबाट तल झर्दै गर्नुहुँदा मानिसका समूहहरूले हर्षोल्लासका साथ परमेश्वरको प्रशंसा गर्न थाले। उनीहरू चर्को स्वरमा येशु भन्दै कराए, परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्, स्वर्गमा शान्ति र परमधाममा महिमा। प्रशंसाका यी वचनहरू त्यो बेलाभन्दा सयौं वर्ष अगाडि भजन सङ्ग्रहको पुस्तकमा लेखिएका थिए र यति उत्साह र आवाजहरूको बीचमा पनि त्यो बछेडा शान्त भएर प्रभुलाई आफ्नो ढाडमा बोकेर अगाडि बढिरह्यो। समूहमा भएका केही फरिसीहरूले मानिसहरूलाई परमेश्वरको प्रशंसा गर्दै कराएकोमा विरोध गरे। एउटा फरिसीले येशूसँग भन्यो, गुरुज्यू, तपाईँका चेलाहरूलाई यस्तो गर्नुबाट रोक्नुहोस्।
म तिमीहरूलाई भन्दछु, यिनीहरू चुप लाग्यो भने ढुङ्गाहरू कराउने छन्।
येशूले यरुसलेमलाई देख्ने बित्तिकै उहाँको आँखा आँसुले भरियो र उहाँ रुन थाल्नुभयो।
हे यरुसलेम, शान्ति कुन कुराले आउँछ भनेर तैँले आज पनि जानेको भए हुने थियो, तर अब तेरो दृष्टिबाट यो लुकेको छ, किनकि त माथि यस्ता दिनहरू आउनेछन् जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन् र सबैतिरबाट तँलाई थुनी राख्नेछन्। तँलाई र तँभित्र बास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्ने छन् र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छाड्ने छैनन्, किनकि तैँले आफूमाथि भएको परमेश्वरको कृपा दृष्टिको समयलाई चिन्न सकिनस्।
येशु यसरी प्रवेश गर्नुभएको आइतबार हरेक वर्ष खजुरे आइतबारको रूपमा मनाइन्छ। त्यो पहिलो खजुरे आइतबारको पाँच दिनमा येशु क्रुसमा मर्नुहुने थियो। येशु यरुसलेमतिर जानुभयो। जब उहाँ मन्दिरको चोकतिर आइपुग्नुभयो, उहाँ बछेडाबाट ओर्लनुभयो र एकजना चेलालाई त्यो त्यसको मालिक कहाँ पुर्याउनलाई दिनुभयो। त्यसपछि येशु मन्दिरतिर जानुभयो। उहाँले वरिपरि हेर्नुभयो, त्यहाँ व्यापारीहरूले थुप्रै थरीका सामानहरू बेचिरहेका उहाँले देख्नुभयो र मन्दिरमा चढाएका भेटीहरूका पैसा साटेको देख्नुभयो। यी सबै क्रियाकलापहरू देखेर येशु रिसाउनु भयो। येशु यसरी व्यापारीहरू र पैसाको कारोबार गर्नेहरूसँग रिसाउनु भएको यो पहिलो पटक थिएन। येशुले यी व्यापारीहरू किनबेच गर्नेहरूलाई बाहिर लखेट्न थाल्नुभयो, उनीहरूको टेबलहरू पल्टाइदिनुभयो र सबै अलमल पार्नुभयो।
मेरो घर प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले त यसलाई डाँखुरको अड्डा बनाएका छौ।
यस्तो कार्य देखेर फरिसीहरू र अरू धार्मिक अगुवाहरूलाई आघात पुग्यो। येशूले उनीहरू सबैलाई व्यवस्था गर्नुभयो। त्यो निस्तार चाडको हप्तामा हरेक दिन येशू मन्दिरमा जानुहुन्थ्यो र त्यहाँ भएकाहरूलाई सिकाउनुहुन्थ्यो। प्रधान पुजारीहरू, शास्त्रीहरू र अरू धार्मिक अगुवाहरू पनि सुन्नेहरूमा थिए, तर उनीहरू उहाँको सन्देशमा इच्छुक थिएनन्। उनीहरू त येशूलाई खतम पार्न न्यु खोजिरहेका थिए। उनीहरूले येशूलाई पक्रने कुनै कारण पाएनन् र उहाँको वचन सुन्ने मानिसहरूको बारेमा उनीहरू चिन्तित भए। एक दिन येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा, सुसमाचारको घोषणा गर्दै गर्नुहुँदा, प्रधान पुजारी र शास्त्रीहरू अरू सबै अगुवाहरूसँगै उहाँ भएको ठाउँतिर आए। धार्मिक अगुवाहरूको समूह येशूको वरिपरि उभिए र उनीहरूमध्ये एकजना उहाँसँग बोले, हामीलाई भन, तिमी कुन अधिकारले यी काम गर्दछौ, अथवा तिमीलाई यो अधिकार दिने को हो?
म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु, मलाई उत्तर दियो। युहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट थियो कि मानिसबाट?
यो प्रश्न सुनेर त्यहाँ आएका मानिसहरू छक्क परे र उनीहरू येशूदेखि तर्किए र आफै आफैमा कुरा गर्न थाले। उनीहरूले यो प्रश्नको उत्तर के दिने भनेर छलफल गर्न थाले। एकजना अगुवाले भने, यदि हामीले युहन्नाको बप्तिस्मा स्वर्गबाट हो भनौँ भने किन उनलाई विश्वास गर्न इन्कार गर्यो त भनेर उहाँले भन्नुहुनेछ। अर्कोले भन्यो, यदि हामीले युहन्नाको बप्तिस्मा मानिसबाट हो भन्यौँ भने मानिसहरूले हामीलाई ढुङ्गा हान्नेछन्। येशू उनीहरूको अगाडि धेरै बुद्धिमानी हुनुहुन्थ्यो भन्ने कुरा अगुवाहरूले जानेका थिए। उनीहरूमध्ये एकजनाले येशूलाई भने, युहन्नाको बप्तिस्मा कताबाट भएको हो हामी जान्दैनौँ। येशूले दिनुभएको उत्तर छोटो थियो र उहाँले उनीहरूलाई आदर गर्नुहुन्न भन्ने स्पष्ट देखिन्थ्यो।
उसो भए म कुन अधिकारले काम गर्दछु, म पनि तिमीहरूलाई भन्दिन।
येशू मानिसहरूको जय जयकार र प्रशंसाको साथ यरुसलेममा प्रवेश गर्नुभयो। यो कुरा देखेर धर्मगुरुहरू बेखुसी भए। उनीहरूले आफ्नो प्रश्नहरू पासो थाप्ने जालको रूपमा रचेका थिए। येशू नै प्रतिज्ञा गरिएका मसीह हुनुहुन्छ भनेर एक क्षण पनि सोच्न सक्दैनथे।
तिम्रो पीडा येशूलाई देऊ, तिम्रो व्यथा प्रभुलाई देऊ, तिम्रो पीडा येशूलाई देऊ, तिम्रो व्यथा
तिम्रा सबै शक्तिहरू टुट्दै गए पनि, सपनाहरू हावाले उडाई लगे पनि, आशाहरू टुटे पनि उनले तिम्रो फिक्री गर्छन्। यसैले मुसुक्क हाँसी देऊ। अपार माया एल्बमबाट सुन्नुभयो यो गीत ज्ञानु श्रेष्ठ साथीहरूको स्वरमा। श्रोता मित्र, यीशु एक असल मित्र हुनुहुन्छ। धेरै व्यक्तिहरू जो भ्रष्ट थिए, ती व्यक्तिहरूको जीवन जब उनीहरूले यीशुलाई भेटे, उनीहरूको जीवन बदलियो। जो आशाविहीनहरू थिए, समाजमा त्यागिएका, हेलित, समाजमा अवमूल्यन गरिएका व्यक्तिहरू, समाजमा तिरस्कृत व्यक्तिहरूले जब यीशुलाई पाए, उनीहरूको जीवनमा एउटा नयाँ ज्योति चम्क्यो। यद्यपि कतिपय एकदमै बुद्धिमानी मानिसहरू पनि जब यीशुको कृतिलाई सुने, उनीहरू खुलमखुला यीशुलाई भेट्न लाज मानेर रातारात यीशुलाई आएर यीशुसँग उपदेशहरू ग्रहण गर्दथे, यीशुसँग भलाकुसारी गर्दथे र यीशुबाट जीवनका दिव्य वचन वाणीहरू सुनेर आफ्नो घरमा फर्कन्थे। यी यीशु मसीह कस्तो व्यक्तित्व हुनुहुन्थ्यो होला? उहाँमा के शक्ति थियो त्यस्तो जसले सारा यरुसलेमलाई, सारा इसरायललाई र पछि गएर रोमी साम्राज्यलाई नै परिवर्तन गर्नुभयो? यीशु एउटा भिन्दै व्यक्ति हुनुहुन्थ्यो। उहाँसँग सेना थिएन, तर उहाँलाई सबैले राजा भने। उहाँले कहिले पनि ठुला ठुला कक्षाहरू अध्ययन गरेर डिग्रीहरू हासिल गर्नुभएको थिएन, तर सबैले उहाँलाई गुरु भने। त्यो महान व्यक्तित्वलाई हामी अझै खोजी गर्ने कार्य जारी नै राख्नेछौँ र भोलिका दिनहरूमा तपाईँले त्यही महान यीशु ख्रिस्टको बारेमा अझै बढी जानकारी प्राप्त गर्नुहुनेछ र आशा छ तपाईँले हामीलाई आफ्नो मनमा उर्लेका भावनाहरू, कौतूहलताहरू र प्रतिक्रियाहरू लेखेर पनि कहिलेकाहीँ पठाउने कष्ट गर्नुहुनेछ। श्रोतावृन्द, हामी कार्यक्रमको आज अन्त्य अन्त्यतिर आउँदैछौँ र यीशु ख्रिस्टको यी महान कुराहरू र उहाँको बारेमा गाइएका मिठा गीतहरू हामी सुनाइरहनेछौँ, जसलाई हामी भन्छौँ सुसमाचारीय गीतहरू। सुसमाचारका गीत र सन्देशहरू लिएर हामी आउने दिनमा उपस्थित हुने नै छौँ र आज भने कार्यक्रमको अन्त्यतिर लागेका छौँ र म जाने बेलामा तपाईँलाई हाम्रो ठेगाना टिपाउन चाहन्छु। हाम्रो कार्यक्रम मसीहको कथामा सम्पर्क राख्ने ठेगाना छ कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com, त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो, तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। श्रोतावृन्द, कार्यक्रम मसीहको कथाको अब अन्त्यमन्त्यमतिर आउन लाग्यौँ र जाने बेलामा म मेरा मित्र जसले मलाई रेकर्डिङमा सहायता गरिरहनु भएको छ, खिमन श्रोती, उहाँलाई धन्यवाद दिन चाहन्छु। यस्तै गरेर मलाई यो नाटकीय प्रस्तुतिमा सहायता गर्नुहुने मित्रहरू ज्वेल भुजेल, सुभाष प्रधान, आगमन अधिकारीलाई पनि धन्यवाद दिँदै र भोलि कार्यक्रम मसीहको कथाको 42 भाग लिएर पुनः तपाईँको रेडियोमा उपस्थित हुने बाचा गर्दै तपाईँको मित्र पौलस पनि म बिदा मागेँ। तपाईँका पलहरू शुभ रहन्। नमस्ते।